आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रीष्टीय अभिवादन तथा नमस्कार। अनि म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ, म पनि आनन्द कुशलै छु प्रभुको अनुग्रहमा। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लुका 12 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं।
सबभन्दा पहिले हामी देख्नेछौ कि उहाँ चेलाहरूलाई फरिसीहरूको खमीरको विरूद्धमा चेतावनी दिनुहुन्छ। लुका 12 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, यसैबीच जब हजारौंको भीड़ जम्मा भयो, यहाँसम्म कि एउटाले अर्कालाई कुल्चन लाग्यो, उहाँले पहिले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो, तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस, त्यो खमीर तिनीहरूको कपट आचरण हो। मित्र, यो नै त्यो समयको अवधि हो। ख्रिष्टको सेविकाई चरम सीमामा पुगेथ्यो। मानिसका विशाल भीड़हरू उहाँलाई पछ्याइरहेका थिए, अनि यही समयमा उहाँले धेरै आश्चर्य कर्महरू गर्नुभयो। त्यहाँ हजारौं अन्धहरूले आफ्नो चंगाई प्राप्त गरे, तिनीहरूका आँखाहरू खोलिए, हजारौं लंगडाहरू फेरि हिँड्न सके, अनि हजारौं गुंगाहरू बोल्न सक्ने भए। ख्रिष्टले भीड़को भीड़हरूलाई चंगाई गर्नुभयो, निको पार्नुभयो। वास्तवमा यो भीड़ यति ठूलो थियो कि तिनीहरूको गन्ती गर्न पनि असम्भव देखिन्थ्यो। मानिसहरू ठेलाम ठेल गरिरहेका थिए। अहिले ख्रिष्टले भीड़लाई फरिसीहरूको खमीरको बारेमा चेतावनी दिनुहुन्छ। मित्र, खमीरले सधैं दुष्टता वा खराब शिक्षा सिद्धान्तको संकेत गर्दछ, अनि फरिसीहरूको खमीर पाखण्डपन थियो। 2 र 3 पदमा छोपिएको यस्तो कुनै कुरा छैन जो प्रकट हुने छैन, र छिपेको कुनै कुरा छैन जो थाहा लाग्ने छैन, यसकारण जे तिमीहरूले अन्धारोमा भनेका छौ त्यो उज्यालोमा सुनिनेछ, गुप्त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ। मित्र, कसैले पनि सुसमाचारको प्रचार रोक्न सक्दैन। येशूका चेलाहरूद्वारा उहाँको शिक्षा, उहाँले देखाउनु भएको उद्धारको बाटो मानिसहरूलाई थाहा गरिने नै छ। ख्रिष्टबाट सुनेका कुरा खुलाम खुला प्रचार गर्न चाहिँ चेलाहरूको मुख्य काम हो। हरेक ख्रिस्टियन ख्रिष्टको साक्षी हुनै पर्छ। हामीले ख्रिष्टको ज्योति पाथीमुनि लुकाउनु हुँदैन। 4 र 5 पदमा भनिएको छ, मेरा मित्र हो, म तिमीहरूलाई भन्दछु, तिनीहरूदेखि नडराउ जसले शरीरलाई मार्दछ तर त्यसपछि अरू केही गर्न सक्दैन, तर कोदेखि डराउनु पर्छ म तिनीहरूलाई चेतावनी दिनेछु, तिनैसँग डराउनु पर्छ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ, म तिमीहरूलाई भन्दछु तिनीदेखि नै डराउ। चेलाहरू कुनै मानिससँग डराउन आवश्यक छैन, शैतानसित पनि डराउनु पर्दैन, डराउनु पर्ने चाहिँ खालि परमेश्वरसँग मात्र हो। मानिसहरू र दुष्टताहरूले शरीरलाई मात्र नष्ट गर्न सक्छ, तर परमेश्वरले चाहिँ मानिसको प्राण र आत्मालाई पनि नाश गर्न सक्नुहुन्छ। परमेश्वरले मात्र अनन्त जीवन दिन सक्नुहुन्छ, र परमेश्वरले मात्र मानिसबाट अनन्त जीवन लिन सक्नुहुन्छ। मानिसको आत्मा जुन बेला नरकमा फालिन्छ त्यही बेला नष्ट हुन्छ, कारण नरकमा मानिसको आत्मा परमेश्वरबाट अलग गरिएको हुन्छ। ख्रिष्टमा विश्वास गर्नेहरू कोही मानिससित वा कुनै प्रकारको विपत्ति वा दुःखसित डराउनु पर्दैन, किनभने कुनैले पनि तिनीहरूलाई परमेश्वरबाट अलग गराउन सक्दैन। 6 र 7 पद, के 2 पैसामा 5 वटा भंगेरा बिक्दैनन्? ती मध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न। तर तिमीहरूका त शिरका केश समेत गनिएका छन्, यसकारण नडराउ, तिमीहरू धेरै भंगेरा भन्दा बढी मोलका छौ। मानिसको आत्मालाई नाश गर्ने शक्ति र अरू सबै किसिमको शक्ति परमेश्वरसँग छ, तर उहाँ सर्वशक्तिमान हुनुहुने मात्र होइन, उहाँ हाम्रा प्रेमी पिता पनि हुनुहुन्छ। उहाँले हरेक चराको वास्ता गर्नुहुन्छ भने हामीलाई झन कति धेरै वास्ता गर्नुहुन्छ। मित्र, उहाँलाई हाम्रा शिरका केशहरू कति छन् भन्ने कुरा थाहा छ। हाम्रो जीवनको हरेक कुरामा उहाँले ध्यान लगाउनुहुन्छ, र यदि उहाँले चरा जस्तै र केश जस्तै साना साना कुराको वास्ता गर्नुहुन्छ भने उहाँले अवश्य हामीहरूको वास्ता गर्नुहुन्छ जो उहाँका छोरा छोरीहरू हौं। तर उही समयमा उहाँ हामीलाई यो चेतावनी दिनुहुन्छ र हामीले आफैले आफैलाई जाँच्न आवश्यक छ। 8 र 9 पद, म तिमीहरूलाई भन्दछु, हरेक जसले मलाई मानिसहरूको सामुने स्वीकार गर्दछ त्यसलाई मानिसको पुत्रले पनि परमेश्वरको दूतहरूको सामुने स्वीकार गर्नेछ, तर जसले मलाई मानिसहरूको सामुने अस्वीकार गर्दछ परमेश्वरका दूतका सामुने त्यो पनि अस्वीकृत हुनेछ। मित्र, आज हामी के उहाँको निम्ति अरूहरूको अगाडि शर्मिन्दा भएका छौं? के उहाँको नाउँ अरूहरूको अगाडि लिनलाई हामी शरम मानेका त छैनौं? भनिएको छ 10 पदमा, हरेक जसले मानिसको पुत्रको विरूद्धमा बोल्छ त्यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरूद्धमा निन्दा गर्दछ त्यसलाई क्षमा हुने छैन। मित्र, जब कुनै मानिसले आफ्नो मुखले ईश्वर निन्दा गर्दछ त्यो नै कुरा होइन जुनले तिनलाई निन्दा गर्दछ, तर त्यो चाहिँ उसको हृदयको मनोवृत्ति हो। पवित्र आत्माको विरूद्ध ईश्वर निन्दा चाहिँ जीवनमा र हृदयमा पवित्र आत्माको विरूद्धमा उहाँको कायल गर्ने कामको विरोध गर्नु हो। यो स्थायी अवस्था हो, सधैं रहने अवस्था हो, स्थिति हो, जबसम्म त्यसले विरोध गर्ने कामको रोक्दैन। 11 र 12 पद, जब तिनीहरूले तिनीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्याउँछन्, तब तिमीहरूले कसरी र के जवाब दिने अथवा के भन्नुपर्ने सो फिक्री नगर, किनभने त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो पवित्र आत्माले तिमीहरूलाई सिकाउनुहुनेछ। मित्र, यो अल्छी सेवक र प्रचारकहरूको लागि जो सन्देश तयार पार्न असफल हुँदा बहानामा क्षमा याचनाको लागि यो भनिएको होइन, बरु यो चाहिँ उहाँको आफ्नै जनहरूको लागि निश्चयता र आत्माश्वासनको थियो कि उहाँले पठाउनुहुने पवित्र आत्माले तिनीहरूलाई साहस, बुद्धि, ज्ञान दिनुहुने थियो जब तिनीहरूले उहाँको लागि इमानदारपूर्वक साक्षी दिनेथे। हामीसँग यसको प्रेरितको पुस्तकमा थुप्रै नमूनाहरू छन्। 13 र 14 पद, भीड़बाट एकजनाले उहाँलाई भन्यो, गुरू, मेरो दाजुलाई भनिदिनुहोस् र तिनले अंश बण्ड गरिदिउन्। तर उहाँले त्यसलाई भन्नुभयो, मित्र, कसले मलाई तिनीहरूमाथि न्याय गर्ने अथवा तिनीहरूको सम्पत्ति बाँडिदिने तुल्यायो? मित्र, हाम्रा प्रभुले यस्तो खालको मामलामा इन्साफ गर्न बस्न पूर्ण रूपमा इन्कार गर्नुभयो। निश्चय नै प्रभु जब पहिले पल्ट पृथ्वीमा आउनुभयो, उहाँ न्यायकर्ताको रूपमा आउनुभएन, तर उद्धारकर्ता, मुक्तिदाताको रूपमा आउनुभयो। तर दोस्रो पल्ट उहाँ आउनुहुँदा चाहिँ न्यायकर्ताको रूपमा आउनुहुनेछ। 15 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, होसियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन। मित्र, आज यो वास्तविकता बुझ्न कति धेरै आवश्यक छ हामी सबैलाई। यसपछि हामी देख्छौं धनी मूर्ख व्यक्तिको उखान वा दृष्टान्त। 16 देखि 21 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, कुनै एउटा धनी मानिसको जमिनमा प्रशस्त उब्जनी थियो। त्यसले मनमनै गुन लाग्यो, मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरौं? तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्ना ढुकुटीहरू भत्काएर झन ठूला ठूला बनाउनेछु र मेरा सबै अनाज र मालताल त्यही राख्नेछु, अनि म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुख चैनमा बस, खा पी र मौज गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख, आज राति नै तेरो प्राण तबाट लिइनेछ, र जे कुराहरू तैले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने? आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ। यस धनी व्यक्तिले आफ्नो लागि थुप्रै धन सम्पत्तिहरू सञ्चय गरिराखेको थियो, थुपारेको थियो। त्यसले अब म सुरक्षित छु भन्न सोच्यो, तर परमेश्वरले त्यस कहाँ आएर भन्नुभयो, यही रात त मर्नेछस्, अब तेरो धन सम्पत्तिको के लाभ हुन्छ? यस संसारमा नाङ्गै आउँछौ र यस संसारबाट हामी नाङ्गै फर्केर जान्छौं। अयुब 1:21 पदमा अनुसार, मर्ने बेलामा हामी आफ्नो संसारिक सम्पत्ति साथमा लिएर जान पाउँदैनौ। मित्र, स्वर्गीयमा अनन्तसम्म रहने धन सञ्चय नराख्ने मानिस अवश्य मूर्ख नै हुन्छ। केही वर्षसम्म रहने संसारिक चीज बीज पाउनलाई हामी किन आफ्नो अजम्बरी अंश गुमाउने खतरामा पर्ने? 22 देखि 24 पद, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, यसै कारण म तिमीहरूलाई भन्दछु, आफ्नो प्राणको निम्ति के खाऊ र शरीरको निम्ति के पहिरौं भनी चिन्तित नहो, किनकि प्राण भोजन भन्दा र शरीर वस्त्र भन्दा ठूलो छ। कागहरूलाई विचार गर, तिनीहरू न त छर्दछन् न कटनी गर्दछन्, तिनीहरूको न त भण्डार न ढुकुटी नै छ, तर पनि परमेश्वरले तिनलाई खुवाउनुहुन्छ। तिमीहरू चरा चुरुङ्गी भन्दा ज्यादै बढी मोलका छौ। अहिले निश्चय नै चीजहरू वस्तुहरू राख्न गलत कुरा होइन। धनी मूर्ख व्यक्तिसँग समस्या चाहिँ लालच थियो। तिनी अझ धेरै धेरै भन्दा धेरै पाउन कोशिश गरिरहेका थिए। त्यही नै ईश्वरहीन पुँजीवादको श्राप हो। के तपाईँले यो कुराको ध्यान दिनुभएको छ कि धनी मानिसहरूमाथि अन्तिम दिनहरूमा न्यायको घोषणा गरिएको? याको 5:1 पदले यसको वर्णन गर्दछ, हे धनाढ्य हो, हे धनवान हो, तिमीहरूमाथि परि आउने कष्टहरूको निम्ति विचलित भइरहौ, धन सम्पत्ति श्राप भएको छ। हामीले पनि आफ्ना हृदयहरूमा न्याय लिएर हेर्नुपर्छ र हामीले आफैले आफैलाई सोध्नुपर्छ, के म यो जीवनको लागि मात्र जिइरहेको छु? हाम्रा प्रभुले भन्नुभयो, चराहरूलाई हेर, तिनीहरूबाट केही कुरा सिक। 26 देखि 31 पद, यसकारण तिमीहरू त्यतिको सानो काम पनि गर्न सक्दैनौ भने अरू कुराको चिन्ता किन गर्दछौ? लिलीपूलाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन् न काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्नो सारा गौरवमा यी मध्ये एउटा जतिको पनि विभूषित थिएनन्। तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी आभूषित गर्नुहुन्छ भने ए अल्पविश्वासी हो, उहाँले तिमीहरूलाई झन कति बढी आभूषित गर्नुहुनेछ। के खाउला कि के पिउला भनी तिमीहरू खोजीमा नबस र चिन्तित पनि नहो, किन संसारका सबै मानिसहरू यी कुराको खोजीमा रहन्छन्। तिमीहरूका पिताले जान्नुहुन्छ कि तिमीहरूलाई यी कुराको खाँचो छ। तर परमेश्वरको राज्यको खोजी गर र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछ। यहाँ प्रभु येशूले भन्नुहुन्छ, अल्पविश्वासी अन्य जातिहरू जस्तो नहो, जसले संसारका कुरा मात्र खोज्दछन् र ती कुरामा मात्र चिन्ता गर्दछन्। तिनीहरू आफ्नो भरोसा परमेश्वरमा राख, पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूलाई तिमीहरूका निम्ति थपिनेछ। हिब्रू 11:6 पदमा येशू लेखिएको छ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। परमेश्वर आफैले यर्मिया अगमवक्ताद्वारा भन्नुभयो, जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्दछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। हामी कति मेहनतसँग परमेश्वरलाई खोज्छौ कि अरू सबै कुरा भन्दा बढी हामी उहाँलाई खोज्छौ। स्वर्गमा भएको हाम्रो धन सम्पत्तिको बारेमा हामी विचार गर्छौ कि? पाउल प्रेरितले लेखेका छन् कलसी 3:2 पदमा, माथिका कुरामा मन लगाऊ, पृथ्वीमा भएका कुराहरूमा होइन। हामीले परमेश्वरको राज्य मात्र होइन तर उहाँको धार्मिकता खोजी गर्नुपर्छ। हामी धार्मिकताको निम्ति भोकाउनु पर्छ, तिर्खाउनु पर्छ। जतिसम्म हामी यसो गर्छौं हामी त्यतिसम्म तृप्त हुनेछौ, हाम्रो विश्वास बढ्नेछ। जब हामी परमेश्वरलाई र उहाँको धार्मिकता खोज्न छोड्छौ तब हाम्रो विश्वास घट्छ र हाम्रो फिक्री र चिन्ता बढ्छ। आफ्नो विश्वास बढाउनलाई हामी परमेश्वरको नजिकमा आउनुपर्छ र उहाँलाई प्रार्थना गर्नुपर्छ, उहाँको वचन पढ्नुपर्छ। याकुबले लेखेको छ, परमेश्वरको नजिक आऊ र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। यदि हामी विश्वास गर्छौ र उहाँको नजिक आउँछौ भने परमेश्वरले हामीलाई चाहिएका कुरा प्रबन्ध गर्न तयार हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, मलाई पहिले खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ। 32-34 पद, सानो बगाल न डराउ, किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ। तिमीहरूको सम्पत्ति बेचेर भिक्षा देऊ, आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाऊ, स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर, त्यहाँ चोर आउँदैन र किरा पनि लाग्दैन, किनकि जहाँ तिम्रो धन छ त्यहाँ तिम्रो मन पनि हुन्छ। मित्र, यो कुरा हामीले बुझ्न कति धेरै आवश्यक छ। यसपछि हामी अर्को दृष्टान्त देख्छौ जुन येशू प्रभुले आफ्नो फर्की आउने विषयको सम्बन्धमा दिनुभएको थियो। 35-40 पद, तिमीहरूका आफ्ना कमर कस र तिमीहरूका बत्ती बालिराख, तिमीहरू ती मानिसहरू जस्तो हौ जसले आफ्ना मालिक विवाहको भोजबाट फर्की आएर ढकढक्याउँदा तिनको निम्ति झट्टै ढोका खोलिदिन्छन्। ती नोकरहरू धन्यका हुन् जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेटाउनेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन् र आएर तिनीहरूको सेवा गर्नेछन्। यदि तिनी मध्यरात वा त्यसभन्दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेटाए भने तिनीहरू धन्यका हुन्। तर यो जान कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेको भए तिनी जाग बस्ने थिए र चोरलाई घर फोरेर पस्न दिने थिएन। तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ। यद्यपि यो दृष्टान्त मुख्यतया गरी इसरायलीहरूको यहुदीहरूको निम्ति र पृथ्वीमा आफ्नो राज्य स्थापन गर्न ख्रिष्टको दोस्रो आगमनको निम्ति लागू भए पनि यो सिद्धान्त मण्डली वा विश्वासीहरूको निम्ति पनि लागू हुन्छ, जबकि हामी पनि येशु ख्रिष्टको बादलको आगमनको आशा गरिरहेका छौं, प्रतीक्षामा छौं। त्यसबेला मध्यपूर्व एसिया देशमा दुलहाले आफ्नो विवाह भोज आफ्नो साथीहरूसँग खान्थ्यो र त्यसपछि आफ्नो दुलहीलाई पत्नीको रूपमा दावी गर्न दुलहीको घरमा जाने गर्दथ्यो। दुलहाको दासहरू पोषक पहिरेर तयारीको साथ बसिरहेको आशा गरिन्थ्यो र दुलही लिएर फर्कने शोभायात्राको लागि आफ्नो बत्तीहरू बालिरहनु पर्दथ्यो। तयारी साथ ख्रिष्टको आगमनको लागि विश्वासीहरूको मनोवृत्ति अवस्था सधैं तयारी भएर रहनु हो, आफ्नो कम्मर कसिएको हुनुपर्छ। यसरी तयारीको साथ हामी ख्रिष्टको आगमनको सधैँ आशामा प्रतीक्षामा रहनुपर्छ। अर्को शब्दमा उहाँको आगमनको प्रतीक्षामा हामी सधैँ उहाँको इच्छामा रहेर उहाँमा विश्वासमा बनिरहनुपर्छ। जब शब्द दुल्हादेखि चोरमा सर्दछ, यो चाहिँ आशा नगरिएको दिनमा उहाँको प्रकटको जोड़ दिनलाई हो। पाउले येशु ख्रिष्टको दोस्रो आगमनको सम्बन्धमा पहिलो थिस्लोनिकी 5:2 उही शब्द प्रयोग गरे, किनकि तिमीहरू आफै ठिक ठिक जान्दछौ प्रभुको दिन त रातमा चोर आए झै आउनेछ। तर मित्र, यो कुराको याद राखौं कि येशु चर्चलाई, मण्डलीलाई, विश्वासीलाई स्वर्गीय यात्रामा उठाइ लान आउनु हुँदा चोरको रूपमा आउनुहुन्न, बरू हामी उहाँलाई बादलमा भेट्न उठाइ लगिनेछौ। यसपछि हामी देख्छौ ख्रिष्टको आगमनको ज्योतिमा दासहरूको जाँच 42-43। प्रभुले भन्नुभयो, त्यो विश्वासी र बुद्धिमानी भण्डारेको हो जसलाई त्यसका मालिकले आफ्ना परिवारलाई निश्चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्। त्यो दास धन्यको हो जसलाई त्यसका मालिक आउँदा त्यसै गरिरहेको भेटाउनेछ। मित्र, यो एक महत्वपूर्ण दृष्टान्तहरू हो जुनले हाम्रो प्रभुको आगमनको ज्योतिमा प्रकाशमा हाम्रो उत्तरदायित्वको सिकाउँदछ। फेरि यो उखान वा दृष्टान्त मुख्य गरेर विशेष गरिकन इसरायलीहरूको लागि हो, तर हामी विश्वासीको रूपमा हामीलाई पनि यो शिक्षा लागू हुन्छ जबकि हामी पनि स्वर्गीय यात्रामा उठाइ लगिनलाई प्रतीक्षामा र आशामा छौं। धेरै मानिसहरू विचार गर्दछन् कि हाम्रो प्रभु चाँडै नै आइरहनु भएको छ, त्यसकारण तिनीहरू उहाँको निम्ति उपयुक्त काम गर्नको सट्टामा खालि पर्खिरहेका मात्र छन्, प्रतीक्षा गरिरहेका मात्र छन्। मित्र, हामी यही सम्झेर उहाँको महिमा हुने कुनै कार्यहरू गर्नुपर्छ, चाहे उहाँ अर्को केही 100 वर्षसम्म नै किन नआउनु भएको होस्, किन विलम्ब नगर्नु भएको होस्। हामी उहाँ कहिले आउनुहुन्छ त्यसको मिति तोक्ने काम चाहिँ गरि नरहौं, किनकि हामी त्यसको बारेमा केही जान्दैनौ, तर हामी निश्चय नै तयारी भएर रहन सक्छौं र तयारी हुनु नै उहाँको इच्छा अनुसार जीवन यापन गर्नु र उहाँलाई खुशी तुल्याउने विश्वासको परिणाम स्वरूप काम गर्नु हुन्, किनकि उहाँ निश्चय नै कुनै दिन आउनुहुनेछ र हाम्रो आशिषित धन्य आशा चाहिँ ख्रिष्टको आगमन हो। त्यसकारण मित्र, हामी चाहिँ परमेश्वरको काम गर्न कहिले नछोडौं। 44-46, साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछ, तर त्यस दासले आफ्नो मनमा मेरो मालिक आउन ढिलाउनुहुनेछ भनेर कमारा र कमारीहरूलाई पिट्न लाग्यो र त्यो खान पिउन र मात्न लाग्यो भने त्यसले आशा नगरेको दिन र नचिताएको घड़ीमा त्यसका मालिक आउनेछन् र त्यसलाई दण्ड दिनेछन् र त्यसको दशा अविश्वासीहरूको जस्तो हुनेछ। यस दृष्टान्तले हामीलाई दुई महत्वपूर्ण पाठहरू सिकाउँदछ। प्रभुको आगमनको बारेमा अविश्वास अर्थात सन्देहले फेरि पहिलो कुरा यो उत्पादन गर्दछ, अधिकारको दुरूपयोग, र दोस्रो कुरा आचरणमा अल्छीपन। मित्र, उहाँको आगमनको आशामा हामी रहनुपर्छ। हाम्रो जीवन त्यस्तो आदर्शमय तयारी साथको भक्ति जीवन यापन हुनुपर्छ मानौ प्रभु अर्को क्षणमा प्रकट हुनुहुनेछ र हामीले आफ्नै लेखा उहाँलाई दिनुपर्नेछ। वास्तविकतामा हामीले आफ्नै स्वयंको निम्ति उहाँ आउने त्यस दिनमा लेखा दिनुपर्छ। जब हामी यस्तो विचार र धारणाको आफ्नो मनमा राख्छौं भने त्यही अनुसारको तयारीको साथमा हामी रहनुपर्दछ। 47-48, आफ्नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छा बमोजिम नगर्ने चाहिँ दासले ज्यादै पिटाइ खानेछ, तर मालिकको इच्छा नजानेर पिटाइ खाने योग्यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्येक जसलाई धेरै दिइएको छ त्यसबाट धेरै मागिनेछ र हरेक जसलाई धेरै सुम्पिएको छ त्यसबाट अझ बढी लिइनेछ। हुन सक्छ उहाँ आज वा भोलि नआउनुहोला, तर उहाँ निश्चय नै एक दिन आउन गइरहनु भएको छ। उहाँ चाँडै नआउनु भएकोले गर्दाखेरि हामी चाहे जस्तो सुकै ल्याङफ्याङको जीवन पनि जिउन सक्छौ। यो सोच्दै कि हामी यो तमाम कुराबाट बिना सजाय उम्कन सक्छौ, तर मित्र, यथार्थमा हामी उम्कन सक्दैनौ जब हाम्रा जीवन परमेश्वरको इच्छा विपरीत र पापमय छन् भने। यस दिनमा जब उहाँ आउनुहुनेछ हामी इन्साफ गरिनेछौ। दोस्रो कुरन्ती 5:10 भन्छ, किनभने हरेकले चाहे असल चाहे खराब जे जस्तो शरीरमा गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबैजना ख्रिष्टको न्याय आसनको सामुने प्रत्यक्ष गरी प्रकट हुनुपर्नेछ। हजुर, यहाँ उल्लेखित हामी को हो? हामी विश्वासी ख्रिस्टियनहरू हौ। एक दिन हामी सबै ख्रिष्टको न्याय आसनको अगाडि प्रकट हुनेछौ। हामी विश्वासीको इन्साफ चाहिँ हामी उद्धार पाउँछौ या पाउँदैनौ यसको तय गर्नलाई निर्णय गर्नलाई होइन। यो आपराधिक न्यायालय वा अदालत हुने छैन, तर यो चाहिँ तपाई र मैले के कस्ता काम गरेका छौं संसारमा त्यसको आधारमा पुरस्कार पाउने इनाम पाउने हो वा नपाउने हो त्यसको इन्साफ हुनेछ। मित्र, म विश्वास गर्छु कि विश्वासीहरूको निम्ति पाउने पुरस्कारका श्रेणीहरू हुन्छन्, जस्तो कि अविश्वासीहरूको लागि दण्ड इन्साफको श्रेणीहरू छन्। त्यसकारण विश्वासी मित्र, आदेशमय पवित्रताको जीवन जिउँदै ख्रिष्टको काम गर्न कहिले नथाकौ। पद 49 भनिएको छ, म पृथ्वीमाथि आगो खन्याउन आएको हुँ, त्यो त बरु अघिबाटै सल्किसकेको भए हुने थियो। म पृथ्वीमा आगो लाउन आएको हुँ। संसारमा येशु ख्रिष्टको आगमनबाट मानिसहरू दुई समूहमा विभाजित हुन्छन्, उहाँलाई स्वीकार गर्नेहरू र उहाँलाई अस्वीकार गर्नेहरू। अस्वीकार गर्नेहरूको निम्ति त्यो आगो चाहिँ इन्साफको आगो हो, एक प्रकारले नर्कको आगो हो, तर उहाँलाई स्वीकार गर्नेहरूका निम्ति त्यो आगो पवित्र पार्ने र बलियो पार्ने आगो हो। 50 पद, एउटा बप्तिस्मा छ जो मैले लिनुपर्नेछ, त्यो पूरा नहुन्जेल म अति व्याकुल छु। यो पदले चाहिँ क्रुसमा ख्रिष्टले पाउन गइरहनु भएको मृत्युको बारेमा बताउँछ। 51-53 पद, के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आए? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आए, किनभने अब उसो एक परिवारमा पाँचजना एक अर्कामा विभाजित हुनेछन्, तीनजनाको विरूद्धमा दुई र दुईजनाको विरूद्धमा तीन। तिनीहरूमा विभाजन हुनेछ, बाबुको विरूद्धमा छोरा र छोराको विरूद्धमा बाबु, आमा छोरीको विरूद्धमा र छोरी आमाकी विरूद्धमा, सासू आफ्नी बुहारीको विरूद्धमा र बुहारी त्यसको सासूको विरूद्धमा। मित्र, जब कुनै व्यक्तिले ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्छ, तिनी तुरन्तै आफ्नो परिवार, आफ्नो वरिपरि भएका साथी छिमेकी नातेदार अर्थ कि आफ्नै परिवारबाट अलग हुनेछ, छुटिनेछ, त्यहाँ भेदभाव हुनेछ। येशूको तात्पर्य नै यही हो। मित्र, जब तपाईँ यस्ता अनुभवमा भएर जानुहुँदा छक्कै नपर्नुहोस्, किनकि हामी प्रभुको सन्तानहरू भएकोले गर्दा यी समस्या निश्चय नै आउँछ। त्यहाँ घृणा आउँछ, तिरस्कार आउँछ, अपमान आउँछ, खेदो सतावट आउँछ, तर यो कुरा याद राखौं, येशूले भन्नुभयो, जब कुनै मानिसले तिमीहरूलाई खेदो गर्छ त्यो पहिले मलाई खेदो गरेको हो। संसारमा धेरै दुःख त हुन्छ, तर साहस गर, ढाडस गर, मैले संसारलाई जितेको छु।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।